आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजिकीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्साङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटुट हुने गर्छ यसलाई बिगार्न खोजियो भने अस्तित्व महत्त्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिस प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र जोगाउँदै आइरहेका छन् तर बढ्दो मानवमैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारोमा परिरहेको छ विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन सङ्कटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कार संस्कृति हराउने पनि चिन्ता छ हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ आजको कार्यक्रम हामीले सङ्घीय गणतन्त्र नेपालको संविधान 2072 सन्दर्भ पारेर तयार पारेका छौँ सङ्घीय गणतन्त्र नेपालको संविधान 2072 साल असोज 3 गते जारी भएको थियो संविधानमा लेखिएका कुराहरूको कार्यान्वयनको पक्ष कस्तो हकाधिकार पाउनका लागि अझै सङ्घर्ष गर्नुपर्ने असहमतिका कुराहरू छन् भने संशोधनको प्रक्रियामा जाँदाको अवस्थामा समावेश गराउनका लागि कस्तो प्रयत्न भइरहेको छ आदिवासीका सामाजिक न्याय पहिचान र स्वायत्तताका कुराहरू महिला तथा युवाको प्रभावकारी प्रतिनिधित्व लगायतका विषयमा छलफल गर्दैछौ कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईज्यूसँग गरिएको कुराकानी सुनाउँछौँ साथै शेर्पा समुदायकी युवा तथा कानुनको विद्यार्थी पेम डोमा शेर्पा र वरिष्ठ गायिका संचारकर्मी रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङसँगको भलाकुसारी सुनाउँछौँ कार्यक्रमलाई अगाडि बढाउँ शेर्पा समुदायकी युवा तथा कानुनको विद्यार्थी पेम्डोमा शेर्पा र वरिष्ठ गायिका संचारकर्मी रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङसँगको यो कुराकानीबाट दुवैजना स्वागत छ नमस्कार
हजुर धन्यवाद नमस्कार
नमस्कार धन्यवाद
आराम हुनुहुन्छ
हजुर आरामै भन्नु पर्यो
संविधान दिवसको शुभकामना छ
हजुर यहाँलाई पनि शुभकामना र रेडियो अन्नपूर्ण सुन्नुहुने सम्पूर्ण श्रोतालाई पनि हार्दिक शुभकामना छ
संविधान दिवस यसपटक मनाउँदाखेरिको कस्तो उत्साह छ
नेपाली नागरिक भएको हैसियतले यो संविधान भनेको त अब देशको मूल कानुन हो. यो संविधान दिवस आउँदा र मनाइरहँदा त खुसी नै छौँ.
पेमा डोमा शेर्पाज्यू
धन्यवाद. सम्पूर्णलाई धेरै धेरै शुभकामना दिन चाहन्छु. यो संविधान हाम्रो पुस्ताले चाहेर हामीले नै आफ्नो इच्छा अनुसार बनाएको र हामीले ल्याएको हुनाले हामीले चाहिँ विशेष गरी यसमा मौलिक हकहरू एकदम सुनिश्चित गरिएको छ. महिलाको हकहरू हरेक विषयमा चाहिँ प्रत्यक्ष रूपमा म आफूले चाहिँ आफ्नो पुस्तामा महसुस गरेको र
सबै हक अधिकारहरूलाई सुरक्षित गरिरहँदा गरिरहेको छ भनिरहँदाखेरि पनि कहिलेकाहीँ अब कारण पक्षमा भइरहेका ढिलासुस्तीले केही असजिलो लागेको अनुभव छ.
डेफिनेटली संविधान असाध्यै राम्रो छ. कानुन सबैलाई बराबर भनिएको छ. हामी सबैको हक अधिकारहरू संविधानमा सुनिश्चित भए तापनि व्यवहारमा लागू हुने कुरामा कतिपय कमजोरीहरू भएको छ. यो कुरा हामी आफैलाई एक किसिमको सचेतना नभएर पनि हुनसक्छ. हामीले आफ्नो अधिकार के छ संविधानमा भएर हामी आफैले पनि नखोजेको अवस्थामा पनि यो हुनसक्छ. पहिले संविधान पढेको नपढेको पनि हुनसक्छ. हामी सबैलाई एउटै कानुन लागू छ बुझेको हुनुपर्छ. संविधान पब्लिक गरेर प्रिन्ट गरेको हुनाले पहिले बुझ्न पर्यो, चासो लिन पर्यो, हाम्रो अधिकार यस्तो रहेछ है भनेर सबैले खोजी गर्यो भने लागू हुन्छ.
हाम्रो चाहिँ यो पठन संस्कृति नभएर पनि यस्तो भएको हुनसक्छ होइन. अब किनभने जे कुरा पनि अरूले गर्दै हुन्थ्यो, अरूबाट सुन्न पाए हुन्थ्यो, सजिलो खोज्ने क्या. त्यहाँभित्र के छन् भन्ने कुरालाई चाहिँ अलि नाटीकुटी गरेर चाहिँ नहेर्ने चाहिँ हाम्रो अलिकति त्यो छ. त्यसैले अभ्यास चाहिँ गर्नुपर्छ. अब मूल कानुन हामी आफै बनाछौँ, त्योभित्र के छ भन्ने कुरा त हामीले राम्रोसँग अध्ययन त गर्नु पर्यो नि होइन.
अग्रपङ्क्तिमै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त विशेषताहरूलाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भावलाई संरक्षण प्रवर्धन गर्दै विभिन्न वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका छुवाछुतको अन्त्य गरी आर्थिक समानताका कुरा, समृद्धिका कुरा, सामाजिक न्यायका सुनिश्चितताका कुरा, समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प पनि गरिएको छ. यी कुराहरूलाई पढ्दाखेरि
यो सुन्दाखेरि पनि राम्रो लाग्छ, पढ्दाखेरि निश्चित लाग्छ. किनभने हामीले संविधानमै निश्चित गरेको कुरालाई त सबैले महसुस गर्न पर्यो नि त, तर पब्लिकले पनि महसुस गर्न पर्यो यो कुरालाई. ला भनेर कसै पनि नदिँदो रहेछ. आफैले जानेर बुझेर मेरो अधिकार यो है भनेर चाहिँ आफ्नो हक अधिकार खोज्नु पर्दो रहेछ. त्यस पछाडि चाहिँ महसुस हुने गरेर सबैमा लागू हुन्छ कि भन्ने चाहिँ आशा छ.
सांस्कृतिक पक्षहरूको अधिकारको कुराकानी गर्दाखेरि ती आवाजहरू पनि उठाउनु पर्छ होला नि होइन.
अब नेपाल भनेको त यति सुन्दर देश हो कि, जुन लोभ लाग्दो देश छ क्या. अब यो भित्र रहेका जुन सांस्कृतिक पक्षहरूलाई हामीले जगेर्न गर्न सकेनौँ भने त यो पक्ष छ र त हामी छौँ नि. आफैले नबुझेसम्म पनि यो हुँदैन. र अधिकार भन्ने कुरा कुनै बेला चाहिँ माग्नुपर्ने पनि रहेछ क्या. हामी जागरुक हुनु आवश्यक छ सबभन्दा पहिला.
मलाई त राम्रो लाग्ने नै भयो आफ्नो देशको संविधान, आफूले लडेर ल्याएको संविधान. बाँकी कन्ट्रीहरूले पनि यो चाहिँ उत्कृष्ट संविधान भनिएको हुँदाखेरि राम्रो छ, सबै पक्षहरू राम्रो छ, यसलाई सिर्फ कार्यान्वयनको पक्षमा चाहिँ कमी छ. अब हामीहरूको यो जुन छ माइन्स, पहिलादेखिको चलिआएको परम्परादेखिको जे छ, कतिपय अड्डा अदालतमा, कतिपय ठाउँहरूमा अझै पनि पुरानो परम्परा नै हामीले देखिरहेका छौँ. त्यो हुँदाखेरि पब्लिकलाई त्यति प्रिय बनाइएको छ, ती सबै कुरालाई कार्यान्वयनमा पनि त्यही तरिकाले सबैको एक्सेस हुने गरेर सबैलाई समान रूपले लागू हुन्थ्यो भने अझै सबैजना खुसी हुने थियो. किनभने असन्तुष्ट भएकै कार्यान्वयनमा हो.
महिलाको सहभागिता छ यो परिवर्तन पछिको समयमा कस्तो देख्नुहुन्छ?
विगतका दिनहरूमा भन्दा जुन 10 वर्षको अवधिमा छ त्यसमा त हामीले परिवर्तन भएकै देख्नुपर्छ. एउटा चप्पल लाउने व्यक्ति अहिले हामी जुत्ता सुटबुट लाएर हिँड्ने हामीले हैसियत बनाएका छौँ कि. यसको मतलब के भने हामी अलिकति परिवर्तन पनि भएका छौँ. हामी आफू चाहिँ आत्मसम्मानका साथ बाँच्ने पनि भएका छौँ. सानो स्थानीय तहबाटै कुरा गरौँ न. प्रमुख पुरुष भए उपप्रमुख महिला, अथवा प्रमुख महिला भए उपप्रमुख पुरुष भन्ने खालको जुन आयो, सरस्वती हेर्दाखेरि धेरै ठाउँमा प्रमुख त पुरुष नै हुनुहुन्छ, महिलालाई उपप्रमुखमा नै राखिएको पाइन्छ. महिलाहरूले पनि आफ्नो क्षमता पनि वृद्धि गर्नुपर्छ, अभिवृद्धि गर्नुपर्छ भन्ने लाग्छ मलाई. योग्यै भएकालाई त प्रमुखमै पनि लान पर्यो, नभए उपप्रमुखमा बस्नलाई र प्रमुखमा बस्नलाई आफू त्योमा योग्य पनि हुनु पर्यो होइन. र उपप्रमुखसम्म यतिको महिलालाई उपप्रमुखमा राख्नु छ, प्रमुखमा राख्दाखेरि अलिकति हुँदैन कि मिल्दैन कि भन्ने टाइपको पनि त्यो छ कि. अलिकति पुरुष मानसिकता कतै कतै चाहिँ देखिएको छ. अब पितृसत्तात्मक सोच कतै कतै देखिएको छ. नभए सक्षम महिलाहरू अहिले पुगेको पनि छन्. अब यो पछिल्लो समयमा त राष्ट्रपति महिला नै हुनुभयो, त्यसै गरी सभामुख महिला नै हुनुभयो होइन, प्रधान न्यायाधीश महिला नै हुनुभयो. अब अहिले आएर प्रधानमन्त्री पनि जुन प्रधान न्यायाधीश हुनुभएको थियो उहाँ नै फेरि प्रधानमन्त्री हुनुभएको छ भनेपछि त यो पनि परिवर्तन नै होला नि त होइन. त्यसैले परिवर्तन चाहिँ भएको छ. सांस्कृतिक हिसाबले पनि परिवर्तन हुनु अति आवश्यक छ. पहिलाभन्दा धेरै जागरूक पनि भएका छन् अहिले जनजातिहरू. संस्कार संस्कृति धरोहरलाई हामीले बचाउन सक्यौँ भने नै हामी अगाडि बढ्न सक्ने हो. त्यसैले गर्दाखेरि पुस्तान्तरण चाहिँ भएको छ. त्यो समुदायबाट केही आवाजहरू उठेर केही परिवर्तनका झिल्काहरू चाहिँ देखिएको छ. अहिलेका पिँढीहरू धेरै जागरूक छन् क्या. यो है हाम्रो संस्कार, यो हो, हामी बच्यौँ भने हाम्रो नेपाल बच्छ भन्ने खालको संस्कृति सिकाउन सक्यौँ भने, संस्कार बसाल्न सक्यौँ भने अहिलेको पिँढीबाट धेरै अपेक्षा पनि राख्न सकिन्छ.
मेरो समुदायको कुरा गर्दाखेरि व्यावहारिक रूपमा हेर्ने हो भने हामी जन्मजातै मेरो पिँढीले चाहिँ त्यो महसुस गर्नु परेन विभेदको, किनभने हामी आदिवासी जनजाति हौँ. हामी जनजातिहरूकोमा चाहिँ त्यस्तो विधिको विभेद चाहिँ हुँदैन. छोरा या छोरी, महिला पुरुष भन्नेमा हामी काम गर्ने कुरामा लिएर हुन्छ कि व्यावहारिक पक्षमा हुन्छ कि सम्मान, एकअर्कालाई सम्मान गर्नेदेखि लिएर सबै कुरामा हामी, मैले देखेको मेरो सोसाइटीको कुरा गर्नुपर्दा चाहिँ हामी इक्वल सोसाइटीमा हुर्केका हौँ. ती परम्पराहरूलाई चाहिँ हामीले परम्परागत रूपमा सानो सोसाइटीमा मात्रै सीमित थियो भने अहिले आएर चाहिँ कानुनी रूपमै निश्चित गरिएको हुनाले अझै हामीलाई सहज भएको छ. हो, हामीले पहिलादेखि मानिआएका थियौँ, तर अहिले आएर चाहिँ कानुनी रूपमै त इक्वल हो रहेछ नि भन्ने कुरा चाहिँ सबैले बुझेका छन्.
गुरुङ समुदायको छोरी अब धेरैले गुरुङ सिनी, दिदी, बहिनी, फुपू, अब आफ्नो साइनो अनुसार साइनो लगाउनुहुन्छ. एउटा सरकारी उच्च तहमा पनि पुग्नु भयो, यो धेरैको प्रेरणाको स्रोत पनि हो नि. शान्ति दिदी जस्तै गीतै गाउन पाए पनि हुने, वा त्यो ठाउँमा पुग्न पाए कस्तो हुन्थ्यो होला भन्ने सपना देख्ने युवा पुस्ता पनि त छ नि.
पक्कै छ. अब यो पनि सानो दुःखले अर्ज्याएको मुलुक होइन भने जस्तै होइन. अब हाम्रो लागि त एकदमै सङ्घर्ष हो नि त. अहिले अब रेडियो नेपालमा म प्रमुख हुँदाखेरि लगभग 39-40 वर्षको दौडान हो नि त यो भनेको त. त्यो यो दौडानमा म पहिलो कार्यालय प्रमुख हो होइन. यसरी आइरहँदाखेरि लगभग 18-19 कार्यालय प्रमुखहरू फेरि
भाषाभाषीका समाचार पनि पढ्नुपर्छ भन्ने अभियान पनि थियो, आवाज पनि
थियो. त्यसैले गर्दाखेरि 2051 साल भदौ 1 गतेदेखि राष्ट्रभाषाका समाचारहरू पढ्न थाल्यो. त्यति बेला 9 भाषामा समाचार पढिएको थियो, जुन गुरुङ, मगर, तामाङ लगायतका भाषाहरू थिए. र अहिले रेडियो नेपाल पोखराबाट 2 भाषामा समाचार जान्छ, गुरुङ र मगर भाषामा समाचार पनि जान्छ. अहिले म फेरि जनजाति अथवा तपाईँले भनिहाल्नुभयो गुरुङको छोरी यो ओदामा पुग्ला भन्ने पनि सायदै अब एउटा सपना त देख्नुपर्छ पढ्नलाई. मैले त्यसले गर्दा पनि म यो ठाउँमा चाहिँ पुग्नुपर्छ है भन्ने त मलाई लागेको थियो. र म त्यो ठाउँमा पुग्दाखेरि सबै गुरुङ समुदाय चाहिँ उत्साहित भएको छ. शान्ति दिदीले हाम्रो गुरुङको छोरी भएर यहीँ बसेर म बाहिरै पनि बस्न सक्थेँ नि त होइन. म एउटा लाउरी समुदायको एउटा परिवार भनौँ न, तर मलाई मेरो यहाँ नै प्यारो लाग्यो. मलाई त्यहाँ त मेरो सबै दाम त होला, नाम त हुँदैन, काम पनि हुन्छ, तर यहाँ त नाम, दाम, काम सबै छ नि त होइन. त्यसले गर्दाखेरि मैले यो ठाउँ छोड्न सकिनँ. मलाई उहाँहरूले हेर्दाखेरि एक खालको उदाहरणीय रूपमै हेर्नुहुन्छ.
यो संस्कार संस्कृति त हाम्रो पहिचान पनि हो. मान्छेलाई अझ वकालत गर्नुपर्ने दिनहरू अझै आउँदैछन् होइन. यिनीहरू हक अधिकारको संरक्षण सम्वर्धनका लागि बहस गर्नुपर्ने जिम्मेवारी थपिनेवाला छ पेम्बाज्यूमा.
हजुर, यो संस्कार र संस्कृति भन्ने नेपाल आफैमा एउटा किसिमको ओपन म्युजियम जस्तो मान्छौँ, किनभने यहाँ विभिन्न जातका फुलहरू, जत्तिकै हामीसँग 62 जनजातिहरू, आदिवासीहरू हुनुहुन्छ र धेरैवटा भाषाहरू पनि छ हामीहरूको. यी सबै कुरालाई संरक्षण मात्रै गर्यो भने पनि पुग्दो रहेछ. हामीहरूको सम्पत्ति के हो भन्दाखेरि चाहिँ हामीसँग यति धेरै भाषाभाषीहरू छ. हाम्रो देश चाहिँ एकदमै जियोलोजिकल हिसाबले पनि, मानवीय हिसाबले पनि, सामाजिक हिसाबले पनि थुप्रै किसिमले चाहिँ डाइभर्स सोसाइटी भएको हुनाले हामी एकदमै धनी छौँ यी विषयहरूमा. तर ती विषयहरूलाई सिर्फ हामीले संरक्षण गर्नु मात्रै भन्दा पनि संरक्षणको साथसाथै सदुपयोग पनि गर्न आवश्यक छ. यही नै हाम्रो देशको पनि सम्पत्ति हो. हामी जनजातिको मात्रै होइन कि, हाम्रो देशकै सम्पत्ति हो. यसलाई राष्ट्रले पनि उच्च स्थान दिएर चाहिँ उहाँहरूले पनि, राष्ट्र आफैले पनि गर्व गर्ने कुरा हो. त्यसैले उहाँहरूको पनि कर्तव्य हो हामीलाई ठाउँ दिनुपर्छ, निश्चितता गर्नुपर्छ, एक किसिमको अभिभावक त गरेर उहाँहरूले चाहिँ संरक्षण सदुपयोग सबै गर्नुपर्छ. अनि मात्रै हामी सबैजनाले चाहिँ यो राष्ट्रलाई चाहिँ एकदम सम्पन्न बनाउन सक्छौँ.
पहिचानसँग जोडिएका जति पनि कुराहरू छन् तिनीहरू के लोपोन्मुख छन् वा हामीले सम्वर्धन गरिरहेका छौँ के छ?
हामीले चाहिँ सम्वर्धन गरेका छौँ जस्तो लाग्छ. एक त संविधानमा निश्चित गरिएको छ, दोस्रो कुरा हामीमा चेतना पनि आएको छ अहिले आएर. यी सबै हुनमा स्थानीय तहको पनि एक किसिमको महत्त्व छ. हरेक टोलमा चाहिँ टोल सुधार बनाउनु पर्ने, आमा समूह बनाउनु पर्ने, यस्ता यस्ता विषयहरूले चाहिँ घर घरमा चुलो चुलोमा यो विषयहरू चाहिँ पुगेको छ.
शेर्पाहरूले के लगाउँछन्?
शेर्पाहरू पहिला पनि जीवितै थिए, अहिले पनि छन्. किनभनेदेखि हरेक कुराको परिवर्तनसँगै हामीले ठाउँहरू सारेर बसाइसराईहरू गर्ने क्रम क्रममा चाहिँ ठाउँ अनुसारको लाउन पर्ने, त्यही अनुसारको जस्तै म युनिभर्सिटीमा जान्छु मैले बख्खु लाउन त त्यहाँ छैन, कुनै पनि सङ्घ संस्थामा जान्छु त्यही अनुसारको युनिफर्महरू लगाउनु पर्ने हुन्छ, तसर्थ पनि हामी छोडेको होइन, तर सिर्फ के भन्दा समय अनुसार र यो संस्कार अनुसार हामी पनि सङ्घ संस्था कुनै पनि ठाउँ कुनै पनि अब युनिभर्सिटीमा जाँदैछौँ भनेदेखि त पक्कै पनि बख्खु लाएर जाँदाखेरि त हुन्छ, नलाउने त नगर्न मिल्ने होइन, तर त्यहाँको रुल हुन्छ नि त युनिफर्म हुन्छ, शेर्पाहरूले चाहिँ कपडा छोडे ड्रेस छोडे भन्ने होइन कि, पोखरामा बसेर बख्खु त्यो सबै पिस लाउन पनि सकिँदैन, हिमालकै अनुसारको लाउन खान त यहाँ सम्भव छैन, वातावरण अनुसारै हुनु पर्यो नि, आफ्नो पनको गौरव सबैमा छ भन्ने लाग्छ।
पहिला अब भेणकोटमा बस्दाखेरिको जुन अल्लोको लगाउँथ्यो नि गुरुङहरूले कछाडदेखि लिएर बख्खुदेखि लिएर लगाउँदाखेरि हाम्रो त भाङ्रा हुन्छ होइन, त्यो सबै अहिले त नहोला, पोसाक भनेको एउटा पहिचान हो कि, हाम्रो गुरुङमा एउटा छ कि पे मस्या छ्या मोमो छ्या मस्या लु मोमो लु मस्या मि मोमो भन्छौँ कि हामी, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हरायो भने मानव अस्तित्वै हराउँछ भनेर हामी भन्छौँ क्या। अहिले यो पछिल्लो समयमा आएर हामी आफ्नो जुन पोसाकमा गौरव गर्छौँ तर अहिले अलिकति मोडिफाई भएको छ कि, अलिक विकृति आएछ, यो त म जहाँ पनि बोल्छु गुन्यु चोली होइन, हाम्रो चोलो छ घलेक छ त्यसपछि तल छिटको गुन्यु छ, अहिले त्यसलाई घाँगरको रूपमा प्रयोग गर्न थालेका छन् कि, आफ्नो त्यो पहिचान चाहिँ मेटाउनु हुँदैन क्या, चोलो अनि गुन्यु टिकिस घलेक मजेत्रो भन्छौँ हामी क्रमु भन्छौँ त्यो लगाउँदा कति राम्रो देखिन्छ त होइन,
गायिका पनि भएको हुनाले अलिकति सुनाइदिनुहोस् न त यो अवसरमा।
मैले चाहिँ गुरुङ गीतहरू थुप्रै गाएको छु, एउटा मैले गाएको चाहिँ लोकदाईले लेख्नु भएको गीत मलाई पनि एकदमै मन परेको यो गुरुङ गीत थोरै गुनगुनाउन चाहन्छु। हजुर हजुर, वचन तिजी छले आपो बाहो साइला क्या र तुमै आपो बा रोसैया गुई आशीर्वा तले हो छले आपो बाहो छले आपो बा तले हो छले आपो बाहो छले आपो बा वचन तिजी छले आपो बाहो साइला।
लामो सङ्घर्ष गर्नु पर्यो आफ्ना अधिकार प्राप्तिको लागि, नेपालको संविधान 2072 कस्तो खालको अधिकार दियो, केही अपुग लागिरहेको छ वा के छ, कति हामी प्रसन्न भएका छौँ, कति हदसम्म पुगेका छौँ?
आदिवासीको हक अधिकारको बारेमा संविधानको धारा 261 चाहिँ सुनिश्चित गरिएको छ, यसमा भाषाको समानता सबैलाई समान अधिकार सबै आदिवासी जनजातिहरूलाई आफ्नो मौलिक अधिकारमा पनि समान छ, कुनै पनि जातवादको आधारमा विभेद गर्न नपाइने सबै जातिहरूलाई बराबर मान्न पर्ने भन्ने कुराहरू चाहिँ उल्लेख गरिएको छ त्यहाँनिर। बाँकी कुरा भनेको तपाईँ हामीले पनि आफ्नो किसिमको चेतना ल्याउनु पर्यो, हाम्रो जनजाति सङ्गठनहरू हुनुहुन्छ उहाँहरूले चेतना दिन पर्यो, जनजाति आयोग केको लागि त भन्दाखेरि हामीहरूको संरक्षणको लागि, सबै विषय त उहाँहरूले पनि त हेर्न पर्यो नि त। बाँकी
आफू मात्रै अगाडि जाने आफूले मात्रै बुझ्ने अरूलाई नबुझाउने हो भने फेरि जहाँको त्यही रहन्छ क्या समाज, हाम्रो समाज हाम्रो समुदाय, त्यसैले गर्दा कार्यान्वयनको पाटो बलियो बनाउनु,
कारण नभएका क्षेत्रहरूको आवाज चाहिँ उठाइरहनु पर्छ,
एकदम उठाउनु पर्यो, अनि कार्यान्वयनमा त्यसमा दबाब पनि हुन्छ, सामूहिक रूपमा सबैलाई समेटौँ त्यो तरिकाले गयो भने पक्कै पनि सबै जागरूक हुन्छन्।
समय दिनुभयो धेरै धेरै धन्यवाद छ,
थ्याङ्क यू सो मच।
हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद छ,
यहाँलाई एकदम धेरै धन्यवाद यो अवसरको लागि।
दुई चेलीहरूसँगको कुराकानीपछि अब नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईज्यूसँग गरिएको यो कुराकानी सुनौ। दिवस सर नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद, नमस्ते, मेरो पनि तपाईँ सबैलाई।
संविधान दिवसको यो सन्दर्भमा के बताउनुहुन्छ सर?
यो अहिलेको परिस्थिति पनि एकदम फेरिएको छ यो जेएनजी पुस्ताको आन्दोलनले, तर अब यो नेपालको संविधान 2072 पनि लामो आन्दोलन र एउटा राजनीतिक क्रान्तिबाट स्थापित र जनताको प्रतिनिधिहरूबाट दुईचोटि संविधान सभाको निर्वाचन गरेर लेखिएको संविधान भएको हिसाबले पनि नेपालको संविधान 2072 एकदमै महत्त्वपूर्ण छ। अब यो यो अहिलेको परिस्थितिले यो संविधान कतिले अब राख्नुहुन्न भन्ने पनि छ, नयाँ ढङ्गले लेख्नुपर्छ भन्ने पनि छ, कतिले यही संविधानलाई टेकेर अहिलेको व्यवस्थाहरू चाहिँ नै परिवर्तन गरेर जानुपर्छ भन्ने पनि छ। संविधान 2072 चाहिँ धेरै कुराहरू समेटेको छ। आदिवासी जनजाति आन्दोलनको हिसाबले चाहिँ एउटा कुरा चाहिँ त्यहाँ अपुरो छ, अपुग छ भनेका थियौँ हामीले, होइन? त्यो भनेको चाहिँ पहिचान सहितको सम्झौता चाहिँ कोड गरेर लिसिएन, जसले गर्दा पहिचान भन्ने आदिवासीहरूको जुन आन्दोलनको मूल एजेन्डा हो त्यो चाहिँ ओझेलमा पर्यो भन्ने थियो। बाँकी संविधानमा आएका कुरा, संविधानको मूल मर्म, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रको कुराहरू चाहिँ एकदमै ऐतिहासिक उपलब्धिहरू हुन् होइन। ऐतिहासिक उपलब्धिहरूमाथि कुठाराघात गर्न पाइँदैन कुनै पनि हिसाबले। संविधानको ती विषयवस्तुहरू चाहिँ अपरिवर्तनीय धाराको रूपमा हामी पर्छ भनेका छौँ होइन। बाँकी चाहिँ अब संविधानलाई संशोधन गरेर अझै यसलाई प्रगतिशील सृजनशील बनाउने त्यो भनेको चाहिँ अब जनताको मूल उनीहरूका आकाङ्क्षा उनीहरूको अधिकारहरूलाई स्थापित गर्ने कुराहरूलाई सुनिश्चित गर्ने र अहिलेको गेन्जी पुस्तकको आन्दोलनले चाहिँ उनीहरूको कुरा एउटा जायज कुरा चाहिँ के छ भने अब राष्ट्रको कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष निर्वाचित हुनुपर्छ, त्यो प्रधानमन्त्री होस् वा राष्ट्रपति, त्यो चाहिँ कार्यकारी होस् जो चाहिँ जनताबाट डाइरेक्ट इलेक्टेड हुनु पर्यो भन्ने छ। त्यो विषयवस्तु हो भने अब यी नेताहरूले दुई तिनजना नेताको हातमा मुलुक जसरी बन्धक भइरहेको छ त्यो कुरा चाहिँ अन्त्य हुन्छ र जनताकै बिचबाट कार्यकारी चाहिँ 5 वर्ष स्थायित्व हुने गरी निर्वाचित सत्ता हुन्छ र त्यसपछि जो विधायिका हो त्यसमा चाहिँ अब दलहरूले पनि प्रतिस्पर्धा गर्न पाउँछन् तर ती चाहिँ नै यति सांसद जननिर्वाचित सांसदहरू विधायिकाको रूपमा मात्रै रहन्छ, उनीहरू मन्त्रीमण्डलमा जान पाउँदैन भन्ने हिसाबले जुन उनीहरूले कन्सेप्ट लिएर छ यो पनि राम्रै हो एकदमै। आदिवासीहरूले पनि एक हिसाबले प्रत्यक्ष निर्वाचित कार्यकारीकै हिसाबले जानुपर्छ पनि भनिरहेको हो होइन। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी लोकतन्त्रको कुराहरू छ, अब भाषा संस्कृतिलाई मौलिक हकको रूपमा लिइएको छ होइन, भोलि त्यही तलमाथि हुनु भएन, बाँकी कुराहरू अझै जनताको पक्षमा संशोधन गरेर जान सकिन्छ।
भनेपछि सम्बोधनले एकात बाहेक धेरै कुराहरूको सम्बोधन गरेको छ भनेर महासङ्घले मूल्याङ्कन गर्न सक्छ?
एकदम धेरै कुराहरूलाई हामीले समर्थन गरेका हो होइन, मात्रै त्यतिसँग एउटा संघीयता चाहिँ पहिचानको आधारमा किटाउनु हुनुपर्थ्यो भन्ने थियो, त्यसले गर्दा पहिचानलाई स्थापित गर्न सकेका छैन अहिले, बाँकी कुराहरू धेरै त्यहाँ आइसकेको छ। त्यो हिसाबले अहिलेको संविधानको एकदम रक्षा गर्नु पनि हाम्रो कर्तव्य हो भन्ने हिसाबले पनि हाम्रो भनाइहरू आइरहेको अवस्था छ। यो संविधानको रक्षा गर्ने, यो संविधान बासेर पुरै प्रतिक्रियावादी शक्तिहरू आदि हुने वा देशी विदेशी शक्तिहरू आदि हुने कुरा हामीलाई सहयोग हुँदैन भनेका छौँ हामीले होइन। यो संविधानको मूल मर्म र भावनालाई खेलवाड गर्ने अथवा यसलाई दुःख गराउने कुरा हुँदैन भनेका छौँ।
संविधानले समावेशिताको कुरा गरेको छ, आदिवासी जनजातिहरूले त्यो समावेशिताको कुरोलाई अलि राम्ररी अनुभव उपभोग गर्न पाइसकेका छन् त?
त्यो चाहिँ वास्तवमा राज्य व्यवस्थाको क्यारेक्टर हो होइन। संविधानले समावेशी संरचनामा अब जानुपर्छ भनेर सबै तह तबकामा त्यो कुरालाई लिपिबद्ध बनाइसकेपछि त्यसलाई कार्यान्वयन गर्ने कुरा त राज्यको हो नि होइन, तर राज्य संरचनाले त्यसलाई चाहिँ नै अवहेलना गर्यो। मैले जहिले भनेको छु समावेशी कुरालाई पनि ठाउँ ठाउँ कार्यान्वयन चाहिँ गर्न खोजेको हुन्छ होइन, त्यसलाई कसरी ल्याइएको छ भने जस्तै संसदमै पनि महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम यसरी भनेरै लिएको त छ नि होइन। तर के हुन्छ भने त्यो नामबाट नेताहरूको एकदमै आफै पासै उनीहरूको भक्ति गाउने त्यही पार्टीभित्रको कार्यकर्ताहरू ल्याएँ क्या, पार्टीको त पार्टीको मैले म्यानेजमेन्टमा आएको नि होइन। तर यो जो क्लस्टर वाइज भनेको छ, मधेसी भन्यो भने मधेसी समुदायले पठाउने हो, त्यो आदिवासी जनजाति भन्यो आदिवासी जनजातिहरूको उसको आधिकारिक संस्थाले त्यहाँ बृहत छलफल गरेर आदिवासीको एजेन्डामा पहुँच गर्ने त्यसका विज्ञ अथवा त्यसका अभियन्ताहरूलाई पठाउने हो होइन। दलित आन्दोलनबाट दलित मुक्तिको लागि लडेका मान्छेहरू पठाउने हो, तर दलित मुक्ति र त्यसको आन्दोलनका मान्छे चाहिँ तल छाएमा छ, अनि पार्टीभित्रका चाहिँ नै पार्टीको एकदमै भक्ति गाउने आसे पासे दलितहरू अथवा आदिवासी जनजाति पठाउँछ क्या, त्यो त्यसले गर्दा आदिवासीको मुद्दा, दलितको मुद्दा, महिलाको मुद्दा वा त्यो कमजोर हुनु परेको कारण त त्यो हो नि त। राज्यले चाहिँ यसलाई मिसयुज गर्यो क्या, नभए संविधानले त्यो कुरा भनेको छ। अब संशोधन गर्ने हो भने त्यस्ता समावेशी क्लस्टर वाइज आउने कोटाहरू चाहिँ त्यही क्लस्टरले सिफारिस गर्न पऱ्यो कि, यहाँ चाहिँ पार्टीले मनोनयन गरिदिने भएको हुनाले समस्या चाहिँ त्यसरी भएको। अब महिलाको कोटामा आफ्नै श्रीमती आफ्नै छोरी भान्जा भानी सालो साली अब नातेदार यस्तै यस्तै किराले गर्दा आजको आन्दोलन पनि असन्तुष्टिको एउटा पराकाष्ठाको रूपमा आएको हो नि त. जो माताबाबासित जो नेपोटिजमको कुरा जुन छ नि यस्ता कुराहरू पुरै हट्न पर्यो. त्यो भने मात्रै साँचो अर्थमा जनताको प्रतिनिधि हुन्छ क्या. अहिले चाहिँ पार्टीको प्रतिनिधिहरूको रूपमा एकदमै त्यो चलफल गर्ने बिचौलियाहरूको एकदम चङ्गुलमा फस्यो नि त राज्य त. त्यसले गर्दाखेरि यस्तो चिजहरू चाहिँ अब हटाउनु पर्छ पनि कडा शब्दमा त्यसको विरोध गर्छौँ. त्यस्ता खालका व्यतिथिहरू अन्याय अत्याचारहरू विभेदहरू अन्त्य हुनुपर्छ भनेर आदिवासी जनजाति महासङ्घले जहिले आन्दोलन उठाएर आएको हो नि. र उत्पीडितहरूको न्यायको लागि पनि उनीहरूलाई चाहिँ सरकारका निर्णायक ठाउँहरूमा पुर्याउनु अवसर दिनुपर्छ भन्ने कुरा हो. अब त्यो चाहिँ कहिले पाइएन. एउटा चाहिँ किचेन टोलीहरूलाई खटाइरहेको हुन्छ र तिनीहरूले शक्तिको दुरुपयोग गरेर आज देश बर्बादी भएको हो नि त. फेरि राजनीतिक दलका सबै नेताहरू खराब, सबै कार्यकर्ता खराब होइन. त्यहाँ नि जनताकै तहबाट दुःख गरेर सङ्घर्ष गरेर आएको मान्छेहरू थुप्रै छन्. त्यस्ता मान्छेहरू पनि छायामा पारिएको छ कि शक्ति केन्द्रहरूद्वारा. उनीहरू पनि सम्मान हुनु पर्यो. तर यहाँ त थोरै शक्ति केन्द्रले अब चाहिँ हेरिरहेका छौँ. त्यही दुई तिनजना मुख्य नेताहरूले जहिले त्यो घुमि फेरि उनीहरू तिनजनाकै बिचमा यो राज्य छ नि त जहिले पनि. त्यस्तो हुनु भएन. नयाँ नयाँ पुस्तालाई नयाँ नयाँ अनुहारलाई र जनताको बिचमा जो छाइरहेछ नि त्यस्ता मान्छेहरू नीतिको हिसाबले नयाँ नयाँ नीति त्याग बलिदान गर्ने त्यस्ता मान्छेहरूलाई पनि अब अवसर दिनुपर्छ भन्ने हो.
महासचिवज्यू, सामाजिक न्याय, स्वायत्तता र यो पहिचानको सवालमा महासङ्घ अडिग रहि नै रहेको छ उसो भए.
एकदम त्यसमा त हामी बायाँ बायाँ हुँदैन. एक नम्बर पहिचान, सामाजिक न्याय, आदिवासीहरू जो राज्यको हरेक ठाउँमा मन्त्रालयकरण हुनुपर्ने, उत्पीडितहरूलाई हरेक नीति निर्माण तहमा उनीहरूको हिस्सेदारी, उनीहरूको सहभागिता र उनीहरूले भने अनुसारको कानुन निर्माणको कुरा त हामी छोड्दै छोड्दैन. हाम्रो म्यानेजमेन्टकै हो.
अब यो सङ्घीय ढाँचामा गएपछि आदिवासी जनजातिको पहिचान र अधिकार सुरक्षित भएको लागिरहेको छ.
त्यो पनि भएको छैन. संहिता पनि त केन्द्रकै नेताहरूले चलाइरहेछ नि त. त्यो बदमासी हो कि. सातवटा प्रदेश नाम मात्रै हो त्यो माथिको केन्द्रीय नेताको मुठीभित्र चल्ने हो सबैले होइन. सार्वभौम रूपमा त्यहाँको संसदलाई दिइन्न. अर्को कुरा अधिकारहरूको कुरा छ. त्यहाँको जनताको एउटा आशा एउटा चाहिँ अपेक्षा हुन्छ त्यो अनुसार चाहिँ निर्णय गर्न पनि दिइन्न. त्यो माथिको नेताहरूले कन्ट्रोल गरिरहेको हुन्छ होइन.
संविधानले महिलाको हक अधिकार सुनिश्चित गरेको भन्ने कुरा छ. अब आदिवासी जनजाति महिलाहरूको युवाहरूको अधिकारको हक कतिको सुरक्षित गरेका छ.
यो सुरक्षित गरेको भए यो आन्दोलन नै उठ्ने थिएन नि. यो आन्दोलन उठेकै कारणले त्यस्ता चाहिँ उत्पीडितहरू जो देशको संवादहरू हुन्, समाजको संवादहरू हुन्, उनीहरूलाई कहिले पनि स्थान दिइएको छैन. त्यो चरम असन्तुष्टिको रूपमा त्यो आन्दोलन उठ्यो. वास्तविक युवा महिलाहरूको उपस्थिति मलाई त जिरो जस्तै लाग्छ होइन. त्यो महिला भनेर जो गएका छ त्यही नेताको एकदम आफ्नो एकदम आसे पासेको रूपमा गएको छन्. युवा भन्ने पनि केही गएको छन्. एकदम उनीहरूको भक्तिगान गाउने, उनीहरूको वरिपरि रात दिन घुमिराख्ने युवाहरू गएको छन्. तर तल जनताको तहमा ग्रास रुटमा फिल्डमा रात दिन दुःख गर्ने र युवाको एजेन्डा बोक्नेहरू, महिलाको एजेन्डा बोक्ने, दलितको एजेन्डा, आदिवासीको एजेन्डा बोक्ने मान्छेहरू त्यहाँ पुगेको छैन, पुर्याउन नि दिएछन्. मैले एउटा प्रश्न भनेको छु ल. अहिलेको समावेशी लोकतन्त्रमा राज्यको बागडोर सम्हाल्ने मन्त्रीमण्डल होस्, संसदीय व्यवस्था होस्, संवैधानिक निकायहरू हुन्छ होइन, थुप्रै राज्यका अङ्गहरू छ, माथि केन्द्रदेखि प्रदेश स्थानीय तिनै तहमा थुप्रै त्यस्ता संरचनाहरू छन्. त्यस्तो ठाउँहरूमा आदिवासीहरूको मुद्दामा आन्दोलनमा लागेको आदिवासीहरूको इस्युमा चाहिँ नै ऊ एकदम पोख्त प्रखर वा त्यसको विज्ञता हासिल गरेका त्यस्ता मान्छेहरूलाई त्यहाँ प्रतिनिधिको रूपमा लगिन्न के. सबैभन्दा त्रुटि यही नै रह्यो, नत्र भने सबै कुरा ठिक भइहाल्छ. मान्छे चाहिँ आदिवासीको पोखमा जन्मियो होइन, तर उसको विचार दृष्टिकोणले सबै आदिवासी विरोधी हुन्छ कि. त्यो आफ्नो मान्छे पकेटको लाने भनेपछि त्यस्तो हुन्छ कि. हामीले देखिरहेछौँ नि. एउटा पात्र हेरौँ न, राजेन्द्र लिङ्गदेन राप्रपाको अध्यक्ष हुनुहुन्छ. उहाँ चाहिँ नि एकदम शालीन व्यक्तित्व, युवा पनि एक हिसाबले हेर्ने हो भने आदिवासी लिम्बूको छोरा हो होइन. तर आदिवासीको मुद्दा उहाँले कहिले उठाउनुहुन्छ कि. आदिवासीहरूको मुद्दाको ठिक विपरीत अभियानमा उहाँहरू जोडिनुहुन्छ भनेपछि त्यसलाई चाहिँ आदिवासीको प्रतिनिधि मानिँदैन. स्वतन्त्र आदिवासीहरूको आन्दोलन उसको मुद्दामा बहस पैरवी गर्ने त्यस्ता विज्ञ नेतृत्वहरू चाहिन्छ हामीलाई होइन. त्यसले मात्रै त्यो नीति निर्माण कानुनहरू बनाउँदाखेरि उसले फेयरली आदिवासीहरूको इस्युमा लड्छ. तर त्यहाँ जाने आफ्नो नेताको भक्तिभाव गर्ने त नेताको विरुद्ध बोल्न सक्दैन उसले. त्यो भएर प्रतिनिधित्वको सवाल भन्ने यति महत्त्वपूर्ण कुरा हो. जो जुन विषयवस्तुको समावेशिताको मुद्दाको हिसाबले हामी लान्छौँ त्यो त्यो तह र तबकाको स्वतन्त्र त्यसका अभियन्ताहरू जानुपर्छ. त्यहाँ त्यसले मात्रै साँचो अर्थमा त्यो मुद्दा उठाउँछ हेर्नु.
महासङ्घमा महिला नेतृत्व प्रभावकारी हुने गरी त्यो प्रभावकारिताका पक्षमा महासङ्घले चाहिँ के गरिरहेछ, उपस्थिति कस्तो रहन्छ?
महासङ्घ राज्यको कुनै पनि निकाय होइन, यहाँ भएका विभेद अन्याय अत्याचार र शोषण दमन उत्पीडनको विरोध गर्ने हो, त्यसले गर्दा हामी जहिले खबरदारी गर्छौँ होइन। यो चाहिँ अहिलेको समावेशिता जुन संविधानको मूल मर्म अनुसार भएन भनेको, संविधान देखिक होइन, संविधान ठिक छ होइन, संविधानको मूल मर्म अनुसार राज्यले त्यो खालको नीति अख्तियार गरेन, त्यो भएर हामी पछाडि पर्दैनौँ भनेको चाहिँ त्यति एक शब्दमा होइन। आदिवासीहरू संसदमा कम्ती धेरै छ नभएको हो र अहिले पनि तपाईँको चाहिँ अहिले विघटित संसदमा पनि तपाईँको 90 बढी चाहिँ आदिवासी सांसदहरू है, त्यत्रो सांसदहरू छ तर उठी आदिवासीहरूको मुद्दामा एक शब्द पनि बोल्दैन, किनकि उनीहरू पार्टीको कार्यकर्ताहरू भए त्यसो भयो, अनि पार्टीको नेतृत्वहरू कहिले पनि आदिवासीहरू भएनन्, त्यसले गर्दाखेरि अहिले आदिवासीहरूको मुद्दा एकदमै ओझेलमा परेको त्यो पञ्चाधिक पनि भयो। तर आदिवासी जनजाति आन्दोलन अभियान महासङ्घका पूर्व नेताहरू होला होइन, स्वतन्त्र व्यक्ति अभियानका जो चाहिँ हरेक विज्ञताको हिसाबले आदिवासीहरूको मुद्दामा उनीहरूले चाहिँ बहस पैरवी गरिरहेछ, त्यो त स्वतन्त्र व्यक्तिहरूलाई पठाउन सकिएको भएदेखि केही न केही हुन्थ्यो। महासङ्घले आदिवासीहरूको सिफारिस गर्नुहोस् होइन, त्यो भित्र राई कति हुन्छ, लिम्बू कति हुन्छ, मगर कति हुन्छ, तामाङ कति हुन्छ, गुरुङ कति हुन्छ, त्यो संस्थाका स्वतन्त्र समुदाय छ जो साझा संस्थाको रूपमा छ, जो पोलिटिकल्ली उनीहरू चल्दैनन् होइन, त्यस्ता संस्थाहरूको रिकमेन्ड अनुसार आयो र महासङ्घले त्यसलाई चाहिँ सिफारिस गर्न पायो भने बल्ल अनि त्यो संविधानको मूल मर्म अनुसार भइरहेको छ नि।
संविधान संशोधनका प्रक्रिया उठिरहेको बेला कुनै दिन त्यो प्रक्रियामा पनि जाला, उसमा महिला र युवाहरूका आवाजहरूलाई सुनिश्चित गराउनका लागि एक खालको यो लबिङ पनि हुनुपर्छ होला नि।
एकदम यो अहिले त्यही भएर जो अहिले समावेशी संयन्त्रमा जानु खोज्ने कोटाहरू हुन्छ त्यो स्वतन्त्र हुनुपर्छ, समावेशी बाहेक अरू खुल्लामा दलहरू लैजाउँ, त्यसमा हामीले धेरै लोप पनि गर्दैनौँ होइन, तर जो समावेशी कोटामा जान्छन् त्यो चाहिँ स्वतन्त्र हिसाबले त्यही क्षेत्रको प्रतिनिधित्व लानु पर्यो रे, त्यो भने युवा महिला आदिवासी जनजातिदेखि लिएर सबै खालका नेपाली समाजको विविधतालाई त्यहाँ चाहिँ झल्किने गरी त्यो एउटा संरचना बन्न सक्छ।
लैङ्गिक पहिचानसँगै जातीय पहिचानको दोहोरो भेदभावको कुरा पनि छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुराहरू पनि छन्, महासङ्घ लागिरहेकै त होला होइन।
महिलाहरूको सहभागिताको कुरा उठाएर सोलो डोलो एउटा चाहिँ लमसममा महिलाको कुरा उठाउने होइन होइन, फेरि महिलाभित्र पनि विभेदहरू छ नि, महिलाभित्र पनि फेरि समावेशी महिलाहरूको हामी आवाज उठाउँछौँ, महिला भनेर फेरि त्यो महिला 50% भनेर त्यो सबै एक खालको त्यो चाहिँ बाहुनी महिलाहरू मात्रै 50% जाने महिलाको हामी कुरा कहिले गर्दैन, त्यो 50% बाहुनी महिलाहरूको जनसङ्ख्या उसको उपस्थिति कति हो त्यति प्रतिशत जाओस् त्यसलाई सहाय मानेर होइन, त्यसपछि आदिवासी जनजाति महिलाहरूको उपस्थिति कति हो त्यति आदिवासी जनजाति महिलाहरूको सुरक्षित हुनु पर्यो, दलित महिलाहरूको प्रतिशत कति हो, दलित मधेसी महिलाको कति हो, त्यसरी जानु पर्यो हो।
अब भविष्यमा यस्ता अन्यलताहरू आउन नदिनका लागि अहिलेदेखि नै महासङ्घले के गरिरहेको छ, भविष्यमा महिला र युवाहरूलाई नेतृत्वमा लैजानका लागि महासङ्घले केही त गर्नुपर्ने नै होला
होइन? हाम्रो महासङ्घ अन्तर्गत हाम्रा महिला युवा विद्यार्थी त्यसका पनि विभिन्न सेक्टरल अर्गनाइजेसनहरू पनि छ होइन, उहाँहरू मार्फत पनि हामीले यो विषयवस्तुहरू उठाइरहेछौँ, महासङ्घले पनि त्यसको अगुवाई र नेतृत्व गरिरहेछौँ, महिला युवाहरूको सन्दर्भमा आदिवासी जनजातिभित्र उनले बेला बेलामा हामीले स्कुलिङहरू त्यसका ओरिएन्टेसनहरू गरिरहेकै हुन्छौँ, प्रशिक्षणहरू चलाइरहेकै हुन्छौँ होइन, असल नागरिक युवाको रूपमा र सबै युवा र एउटा जुधारो युवाको रूपमा हामीले अगाडि बढाउँछौँ भने उनीहरूको सहभागितालाई पनि हामीले जहिले एउटा पथ प्रदर्शकको रूपमा हामीले चाहिँ गराइरहेको स्थिति छ। महिलाहरूको पनि त्यस्तै हो, महासङ्घभित्र महिलाहरूको पनि ठुलो उपस्थिति छ, युवाहरूको पनि ठुलो उपस्थिति छ होइन, र त्यो सँगसँगै उहाँहरूको एजेन्डालाई पनि हामीले अगाडि बढाइरहेको अवस्था छ। महासङ्घ आफै परिणाम दिने ठाउँमा नभएको हुनाले हामी चाहिँ आन्दोलनको रूपमा मुद्दा उठान गर्ने एउटा शक्तिको रूपमा हामी अगाडि बढिरहेको हुनाले अब हाम्रो सिफारिस त ठ्याक्कै त रिकमेन्ड कार्यान्वयन त हुँदैन, तर मुद्दामा हामीले चाहिँ प्रखरता चाहिँ ल्याउने गरी विभिन्न हाम्रो जनवर्गीय सङ्गठनहरूलाई अगाडि बढाइरहेको अवस्था छ।
हस् महासचिवज्यू, यो संविधान दिवस मनाइरहँदाखेरि कुराकानीहरू गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ साइनो परिवारको तर्फबाट।
एकदम मेरो पनि साइनो परिवार तपाईँ लगायत रेडियो अन्नपूर्ण सबैलाई मेरो तर्फबाट र नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु र यो अहिलेको एकदमै जटिल सङ्कटकालीन अवस्थाबाट हामी अगाडि बढौँ, निराश होइन, आशा पलाएर चाहिँ सबैलाई उत्साह भरेर अबको देश निर्माण गर्ने कार्यमा अगाडि बढौँ र देश निर्माण गर्ने अभियानमा राज्य सरकारदेखि लिएर समाज सबैले आफ्नो सहभागिता सुनिश्चित होस्, आफ्नो चाहिँ जिम्मेवारी पनि हामीले सबैले कर्तव्य निर्वाह गरौँ र राज्यबाट अन्याय अत्याचार विभेद भयो भने त्यसका विरुद्ध पनि हामी लडौँ र लडेरै यो मुलुकलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने आफ्नो भनाइहरू पनि राख्दछु। धन्यवाद, तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद,
नमस्ते।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राईज्यू हामीसँग कुराकानी गर्दै। महासचिव दिवस राईज्यूसँगको कुराकानीसँगै प्राविधिक मित्र अरविन्द विक्रम राणाले समय सकिएको जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो? कृपया आफ्नो सल्लाह र सुझाव रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङ दि 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने सबै पाहुनालाई धेरै धेरै धन्यवाद। म अर्जु पृष्ठ सल्यानी होजेल पढ्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग, नेफिन र वाइएईको सहकार्य रहेको छ।